शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2076 साल कार्तिक 18 गते सोमबार, नेपाल सम्बत 1140, नोभेम्बर 4 तारिक सन् 2019।
नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
सातै प्रदेशका प्रमुख बर्खास्त, निर्णय पूर्वाग्रही भन्दै कांग्रेसको आपत्ति।
सुनकोशीमा बस खस्दा 17 जनाको मृत्यु, 50 घाइते। म्याग्दीमा भीरबाट बस खस्दा 4 जनाको ज्यान गयो।
निलम्बित सांसद आलम विरूद्ध आज मुद्दा दर्ता हुँदै तत्कालीन एसपी र आलमको सल्लाहमा घाइतेलाई भट्टामा हालिएको खुलासा।
पाकिस्तानमा सरकार विरूद्ध व्यापक प्रदर्शन, देशमा अस्थिरता र अव्यवस्था उत्पन्न हुन नदिने सेनाको स्पष्टोक्ति।
र एमसीसी संघको दोस्रो खेल आज।
Bank Limited, Sabal Bank, Safal Sahakarya.
You ho, Thaha Sanchar Network, Ratapai Sunday Hunhunsa, Nepal Parivesh, Samayako Awaz, Samayako Awaz.
Samachar Aba Bistarma. पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रमुखहरू पदमुक्त भएका छन्। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरूलाई हिजो बर्खास्त गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। राष्ट्रपति कार्यालयले साँझ जारी गरेको सूचनामा मन्त्री परिषदको सिफारिशमा प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको जनाइएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहाल अनुसार मन्त्री परिषदको निर्णयसहित सिफारिश भई आए अनुसार संविधानको धारा 165 को उपधारा 1 खण्ड ख बमोजिम प्रदेश प्रमुखहरूलाई राष्ट्रपति भण्डारीले पदमुक्त गर्नुभएको हो। प्रदेश प्रमुखहरूलाई हटाए पनि सत्तारूढ़ दलभित्रै सहमति नहुँदा नयाँ नियुक्ति भने हुन सकेन। पदमुक्त हुनेमा प्रदेश एक प्रमुख प्राध्यापक गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश दुईका प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश तीन प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुंवर, प्रदेश पाँच प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गा केशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन सकिएको र अर्को सरकार नबनेको अवस्थामा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने बताउँदै आउनु भएको थियो। यसअघि बदर गरिएका पूर्ववर्ती सरकारका केही नियुक्तिलाई सर्वोच्च अदालतले अवैध ठहर गरेपछि पछि हटेको ओली सरकार फेरि नियुक्तिहरू खारेज गर्न लागि परेको छ। सातै प्रदेश प्रमुख बर्खास्त, नागरिक दैनिकमा समाचार छ।
प्रमुख प्रतिपछि दल नेपाली कांग्रेसले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णय पूर्वाग्रही भएको बताएको छ। सरकारले प्रदेश प्रमुख हटाउने पूर्वाग्रही निर्णय गरेर प्रतिपक्षसँगको दूरी बढ़ाउने काम गरेको र आफै द्वन्द बढ़ाउने बाटो बनाएको कांग्रेसले ठहर गरेको हो। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो। कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकारले संविधान विपरीत निर्वाचन आचार संहिताको उल्लंघन गर्दै पूर्वाग्रही ढंगबाट प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको बताउनुभयो। सरकारले संविधान विपरीत निर्वाचन आचार संहिताको उल्लंघन गर्दै पूर्वाग्रही ढंगबाट प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ। कांग्रेस यसको विरोध गर्छ, उपसभापति निधिले भन्नुभयो। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले माघ 3/2074 मन्त्री परिषद बैठक मार्फत सातै प्रदेशका प्रदेश प्रमुखहरू नियुक्त गरेको थियो। निर्णय पूर्वाग्रही कांग्रेस, राजधानी दैनिकमा समाचार छ।
दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस सुनकोशी नदीमा खस्दा 17 जनाको मृत्यु भएको छ भने 50 जना घाइते भएका छन्। B2K 7245 नम्बरको बस अरणीको राजमार्गको सुकुटे नजिकैबाट झण्डै 20 मिटर तल सुनकोशी नदीमा खसेको थियो। दुर्घटनामा 15 यात्रुको घटनास्थलमै र 1 बालक सहित अन्य 1को उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेहरू केहीको मात्रै शनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्ले जानकारी दिनुभयो। तीव्र गतिमा आइरहेको बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई साइड दिने क्रममा सड़कबाट नदीमा खसेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। दुर्घटनामा मृत्यु हुने अधिकांश दोलखा जिल्लाका रहेका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका 4 जलजलेकी 27 वर्षीय चमेली श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका 9की 24 वर्षीय रञ्जिता केसी बस्नेत, सैलुङेश्वर 3 महिनाका बालक रोशन तामाङ, सैलुङसोरी 5की 45 वर्षीय रत्नकुमारी राउत र उनका छोरा 29 वर्षीय किरण राउत, सैलुङसोरी 5की 20 वर्षीय कविता राउत, सैलुङसोरी 4की 6 वर्षीय सलिना तामाङ छन्। यस्तै 5की 52 वर्षीय चेतकुमारी बस्नेत, त्रिपुरा सुन्दरी 4 सिन्धुपाल्चोकी 6 वर्षीय साया श्रेष्ठ, दोलखा सैलुङ्गेश्वरी 5का 14 वर्षीय निखिल खड्का, सैलुङ्गेश्वरी 4का 14 वर्षीय बालक दिल लामा, सैलुङ्गेश्वरी 3की 32 वर्षीय निर्मला खड्का, काभ्रे रोशी गाउँपालिका 4की 5 वर्षीय सलिना तामाङ र दोलखाकी 70 वर्षीय उर्माया तामाङको शनाखत भएको छ। बस अत्यधिक भारका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। राजधानी दैनिकमा समाचार छ।
पश्चिम म्याग्दीको दरबाङबाट बीमतर्फ जाँदै गरेको मिनी बस हिजो साँझ भीरबाट खस्दा 4 जनाको घटनास्थलमा मृत्यु भएको छ। पश्चिम मालिका 7 बीममा भएको दुर्घटनामा घाइते 22 जनाको उद्धार गरिएको छ। G1J2436 नम्बरको बस सड़कबाट तल खसेर भीरमा अड्किएको हो। घटनास्थल पुगेकी मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुका अनुसार मृत्यु हुनेमा मालिका 7का वडा अध्यक्ष रेशम जुगजालीकी 11 वर्षीय छोरी आयुषा, 9 वर्षीय रवि जुगजाली, स्थानीय सतदेवी भट्टचन र गुल्मी कालीगण्डकी 2की विष्णु पाण्डे रहेका छन्। घाइते अधिकांश बिमस्थित किसानी माभिमा सञ्चालित कृषि प्राविधिक विषयका विद्यार्थी रहेका छन्। दशैं तिहार मनाएर विद्यालय फर्केका विद्यार्थी दुर्घटनामा परेका हुन्। घाइते हुनेमा मालिका 5का हुमबहादुर जुगजाली, पलप्रसाद जुगजाली, क्रिस्टिना जुगजाली, नरदेवी परियार, दिलु शेरपूजा, तनदेवी जुगजाली, चन्द्रकाली दर्जी, सुरेश जुगजाली, देवी जुगजाली र लीला जुगजाली रहेका छन्। यसै गरी मलङ्गुवा 5 छिस्वाङकी रमिला खत्री, बेनी 3का केशव शर्मा, धौलागिरी 3की रिलमाया बुढा, बेनी 9का विशन खत्री, 4का गौरव पौडेल, प्रमिश पौडेल, बागलुङ ताराखोलाका विजय कणेल समेत 22 जना घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पुर्याइएको प्रहरीले जनाएको छ। बस भीरबाट खस्दा 4 जनाको मृत्यु, 22 घाइते। कान्तिपुरमा समाचार छ।
रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इट्टा भट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलम विरूद्ध आज मुद्दा दायर हुने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनी सहित 11 जनालाई सर्वस्वसहित जन्मकैदको माग दावी गर्दै मुद्दा दायर गर्न लागेको हो। अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिलको कार्यालयले जनाएको छ। प्रहरीले तत्कालीन प्रहरी अधिकारीहरूसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ। विस्फोटलाई लुकाउन त्यति बेला सिङ्गो राज्य नै लागेको थियो, तर अहिले भने त्यति बेला चुप लागेका प्रहरी अधिकारी पनि मुखर भएका छन्। प्रहरीले घटनाको छानबिन कमजोर बनाउन मात्र होइन अपराध गराउन समेत भूमिका खेलेको खुलासा प्रहरीकै बहालवाला अधिकारीहरूले गर्न थालेका छन्। नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर तथा रौतहटमा कार्यरत तत्कालीन सही ईश्वर विक्रम शाहले अनुसन्धानकर्तालाई भनेका छन्, विस्फोटमा घाइते भएकाहरूलाई इट्टा भट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको हो। अधिकार कर्मीहरूको तत्कालीन प्रतिवेदनले पनि घाइतेहरूलाई ट्र्याक्टरमा इट्टा भट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख छ। विस्फोटमा घाइते भएका र इट्टा भट्टामा मारिएका ओसी अख्तरका ससुरा शम्सुल मियाले घाइतेलाई ट्र्याक्टरमा हालेर प्रहरीकै स्कर्टिङमा लगेको र जिउँदै इट्टा भट्टामा हालेको आफूले देखेको बताएका थिए। तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र प्रहरी महानिरीक्षक ओम विक्रम राणाले आफूहरूलाई घटनाको विषयमा रिपोर्टिङ नभएको बताउँदै आएका थिए, तर मिडियामा लगातार समाचार आएपछि तत्कालीन प्रहरी महानिरीक्षक राणा समेत वास्तविकता बताउन बाध्य भएका छन्। उनले घटना भएको र आफूलाई त्यति बेलै जानकारी जानकारी भएको भन्दै रौतहट प्रहरीलाई साक्षीका रूपमा कागज गरिदिएका छन्। विस्फोट भएको र मानवीय क्षति भएको रिपोर्ट आएको थियो, मैले अनुसन्धान गरेर कानून अनुसार कारवाही गर्नु भनेर निर्देशन दिएको थिएँ, उनले प्रहरीलाई गरिदिएको कागजमा भनेका छन्। निर्वाचनको मद्दतका लागि देशैभर थप प्रहरी टोली खटिएको थियो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तत्कालीन डीएसपी पुरुषोत्तम कणेल समेत रौतहटमा खटिएका थिए। बम विस्फोटको खबर सुनेपछि उनले घटनास्थल जानका लागि रौतहटका तत्कालीन एसपी लक्ष्मण नेौपानेसँग अनुमति मागेका थिए, तर आफूलाई नेौपानेले जान नदिएको दावी कणेलको छ। प्रहरीकै खुलासा, एसपी र आलमको सल्लाहमा घाइतेलाई भट्टामा हालिएको थियो। नयाँ पत्रिकामा समाचार छ।
यसैबीच पूर्व सभामुख कृष्ण बहादुर महरा विरूद्ध जबरजस्ती गर्ने उद्योगमा लागेको मुद्दाको थुन्चेक बहस नसकिएपछि आजको लागि हेर्दा हेर्दैमा सारिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतको बन्द इजलासमा महराको बयान सकिएपछि हिजोबाट थुन्चेक बहस शुरू भएको हो। हिजो थुन्चेक बहस नसकिएपछि सो बहस आजको लागि सारिएको हो। आइतबार हिजो चारजना सरकारी वकिलले महरालाई पूर्वपक्षको लागि थुनामा राख्नुपर्ने जिकिर सहित बहस गरेका छन्। काठमाडौँका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सह जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले पीड़ितको पक्षबाट बहस गरेका छन्। सरकारी वकिल पक्षले महराले संघीय संसदको सभामुखको दुरूपयोग गरी कसुर गरेकाले उनी विरूद्ध फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा 15 उपदफा 2 ङ बमोजिम थप सजाय पनि माग गरिएको सहन्यायाधिवक्ता खनालले जानकारी दिनुभएको छ। सरकारी वकिल कार्यालयले यी दुवै कसुर जोडेर 5-7 वर्षसम्म कैद सजाय हुनुपर्ने माग दावी गरेको छ। सरकारी वकिलको पक्षबाट बहस गर्दै सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले पीड़ितले बयान फेर्दैमा बलात्कार प्रयास होइन भन्न नमिल्ने जिकिर गर्नुभएको छ। पीड़ितले शुरूमा दिएको बयान र कुटपिटबाट भएको घाउचोट, कोठामा भेटिएको महराको चस्माको डण्डी र पत्रकारले लिएको भिडियो रिपोर्टमा पीड़ितले दिएको बयान नै प्रमाणको रूपमा रहेको सरकारी वकिल पक्षको दावी छ। प्रतिवादीले प्रयोग गरेको चस्माको सिसा र डण्डी आई केयर अप्टिक्समा जाँच गराउँदा प्राप्त भएको लेन्सको थप पावर प्लस 2.75 भएको डी वाई फोकल र पत्र साथ प्राप्त भएको लेन्सको थप पावर प्लस 2.75 भएको भन्ने बिहोरा उल्लेख भएबाट घटनामा भेटिएको चस्माको सिसा र चस्माको फ्रेमको डण्डी प्रतिवादीको नै भएको भन्ने तथ्य स्थापित भएको छ अभियोग पत्रमा भनिएको छ। यस्तै सरकारी वकिलले सभामुख जस्तो गरिमामय पदमा आसीन प्रतिवादीले आफ्नो पदको दुरूपयोग गरी असोज 12 निजले सरकार ले उपलब्ध गराएको जिम्मेवार सुरक्षाकर्मीलाई निवासबाट बाहिरिँदा यकिन जानकारी नदिएको उल्लेख गरेका छन्। महराको थुन्छेक बहस हेर्दा हेर्दैमा पत्र पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
निशुल्क फोन नम्बर 104 फोन किन गर्ने?
बाल बालिका हराएमा, अपहरणमा परेमा वा अलपत्र अवस्थामा फेला परेमा, बाल बालिका बेवारिस फेला परेमा,
बाल बालिका खोजतला समन्वय केन्द्रको निशुल्क नम्बर 104 र नजिकको प्रहरी कार्यालयमा तत्काल फोन गरौँ।
बाल बालिकाको संरक्षणमा सहकार्य गरौँ। नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद।
ओहो निशा, आज एकदमै खुसी देखिन्छौ नि, किन?
समीर, आज त मैले डबल खुसी पाएको छु नि।
के हो त्यस्तो डबल खुसी आली?
मैले एक वर्ष अगाडि प्राइम लाइफ इन्सुरेन्सको बिमाङ्कनै डबल हुने प्राइम जीवन उपहार पोलिसी लिएको थिएँ, जसले मलाई एउटा बिमा पोलिसी लिँदा सोही बिमाङ्क बराबरको अर्को पोलिसी निशुल्क प्रदान गरेको छ नि।
ए हो र, अनि बोनस?
यस योजनाको दुवै पोलिसीमा नियम अनुसारको बोनस पनि प्राप्त हुन्छ। हो, प्राइम जीवन उपहार पोलिसी लिँदा मैले त सोही बिमाङ्क बराबरको अर्को पोलिसी उपहार स्वरूप निशुल्क प्राप्त गरे। कतै तपाईँहरू यो बिमा योजना लिन छुट्नु भएको त छैन? त्यसैले आजै प्राइम जीवन उपहार पोलिसी लियौ, आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाऊ।
प्रिमियम सिंगल, बिमाङ्क डबल र डबल भन्दा बढी प्रतिफल, प्राइम जीवन उपहार बनाउँछ जीवनलाई सदाबहार। प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्ने बारे हिजो पनि टुङ्गो लागेन। अघिल्लो साता शुरू गरिएको डायलिसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यार्पण गर्ने भन्ने प्रधानमन्त्रीले चिकित्सकसँग परामर्श जारी राख्नु भएको छ। सत्तारूढ नेकपाका स्थायी समिति सदस्य सुभाष नेमाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुङ्गो लागि नसकेको बताउनु भएको छ। अहिले उहाँले डायलिसिस नै गरिरहनु भएको छ। डायलिसिस यहाँ सजिलै हुन्छ, अरू विकल्पबारे टुङ्गो लागिसकेको छैन, उहाँले भन्नुभयो। बालोटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट वृत्तमा डायलिसिस भन्दा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताउनु भएको छ। यद्यपि वृद्धा उमेरमा प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने भएकोले त्यसको तुलनामा डायलिसिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाउनु भएको छ। यो उमेरमा प्रत्यारोपण सफल भएन भने अरू विकल्प बाँकी नरहन पनि सक्छ, प्रधानमन्त्रीको स्वास्थ्यलाई नजिकबाट बुझेको स्रोतले उल्लेख गर्यो। त्यसैले बरु बालोटारमै मेसिनहरू राखेर डायलिसिस गरिरहनु उचित हुन सक्छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अरियालले उपचार पद्धतिको विषयमा सबैतिर सरसल्लाह गरिरहेको बताउनु भएको छ। डायलिसिस कि प्रत्यारोपण, प्रधानमन्त्रीको स्वास्थ्य उपचार अब कसरी गर्ने भन्ने टुङ्गो लागिसकेको छैन। कान्तिपुरमा समाचार छ।
मृगौलाले नियमित काम गर्न छाडेपछि डायलिसिस शुरू गरेका प्रधानमन्त्री केपी ओली थप सक्रिय बन्नु भएको छ। दुई दिन ग्रान्डी अस्पतालमा उपचार गराएर बिहिबार साँझ मात्रै निवास फर्किएका उहाँ हिजोदेखि नै शुक्रबारदेखि नै भेटघाटमा व्यस्त बन्नुभयो। शनिबार र आइतबार मन्त्री परिषद र पार्टीका बैठकमा समेत सहभागी हुनुभयो। हिजो बिहान बसेको मन्त्री परिषद बैठकले सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गर्यो। ओलीकी अध्यक्षतामा साँझ बसेको नेकपाको सचिवालय बैठकले 14 मंगिरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगायो। प्रधानमन्त्री ओलीले हिजो शनिबार बिहान बसेको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्नुभएको थियो। बैठकमा केही बेर उम्मेद्वार छनौटबारे पनि छलफल भएको थियो। त्यस्तै शुक्रबार अर्का अध्यक्ष प्रचण्डसँग झण्डै एक घण्टा छलफल गर्नुभएको थियो। उप प्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव विष्णु पौडेलसँग पनि उहाँले छलफल गर्नुभएको थियो। केही दिन आफ्नो स्वास्थ्यबारे डाक्टर दिव्या सिंह, अरूण सायमी लगायत चिकित्सकको टोलीसँग पनि परामर्श गर्नुभयो। उहाँ एग्रेसिभ रूपमा फटाफट काम अघि बढाउने पक्षमा हुनुहुन्छ। क्याबिनेटबाट पनि केही नयाँ विकास निर्माणका आयोजना शुरू गर्ने निर्णय गर्ने तयारीमा हुनुहुन्छ प्रधानमन्त्री निकट स्रोतले भन्यो। परिणाममुखी कामका लागि पछिल्लो पटक उहाँले मन्त्रीहरूलाई पनि गम्भीरतापूर्वक निर्देशन दिनुभएको छ। प्रधानमन्त्री ओली झन सक्रिय, नयाँ पत्रिकामा समाचार छ।
वीर अस्पतालको पहिलो तलाको उत्तर पूर्वमा अति विशिष्ट भीभीआईपी कक्षा छ। हरेक कक्षाको बाटो प्यासेजमा लचकदार गलैंचा बिछाइएको छ। बिरामी सुत्ने कोठा अत्याधुनिक उपकरण जडित छ। बाथ टब सहितको कोठाभित्र अट्याच बाथरूम र शौचालय छ। स्टोर सहितका 8 भीभीआईपी कक्षाका विभिन्न कोठामा आगन्तुकका लागि महँगो सोफा छ। अस्पतालको सुविधा सम्पन्न भीभीआईपी सयमा 30 यता कोही पनि सेवा लिन पुगेका छैनन्। तर पनि हरेक साताको कम्तीमा 2 सोधपुछ भइरहेको छ। महँगा विलासी सोफामा धुलोपन सफा भइरहेको छ। तर पनि हरेक साताको कम्तीमा 2 पुछ भइरहेको छ। महँगा विलासी सोफामा धुलो पर्न नदिन प्लास्टिकले बेरेर राखिएको छ। भीभीआईपी कक्षा कि इन्चार्ज सीता अरियाल भन्नुहुन्छ, ठूला व्यक्ति आउन सक्ने भएकोले सफा चिटिक्क त पार्नै पर्यो नि। अस्पतालले तयार पारेको निर्देशिका अनुसार भीभीआईपी व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्व राष्ट्रपति र बहालवाला उप प्रधानमन्त्री समेत पर्छन्। गत महिना राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य परीक्षण त्रिविशेषण अस्पताल महाराजगंजमा भएको थियो। प्रधानमन्त्री केपी ओली पनि शेषण अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पताल पुग्नु भएको छ। प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्ण बहादुर मोहरा उच्च रक्तचाप भएको जनाउँदै नर्विक इन्टरनेशनल अस्पतालमा बस्नुभयो। पूर्व राष्ट्रपति रामवरण यादव दाँतको उपचारको लागि वीर अस्पतालमा जानुभएको थियो, तर उहाँले पनि भीभीआईपी कक्षा प्रयोग गर्नुभएन। वीरको भीभीआईपी सधैँ रित्तै आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ।
सत्तारूढ नेकपाले 14 मंगिरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र धरान उपमहानगरपालिकाको प्रमुखको उम्मेद्वार तय गरेको हो। स्थानीय तहका अन्य उम्मेद्वार छनौट गर्ने जिम्मा भने जिल्ला कमिटीहरूलाई दिइएको छ। प्रतिनिधि सभामा कास्की दुईबाट विद्या भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय भएको छ। उहाँ तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीकी पत्नी हुनुहुन्छ। त्यस्तै प्रदेश सभातर्फ दाङ तीन खमा विमला ओली र भक्तपुर एक खमा देवी प्रसाद ढकाल डीपीलाई उम्मेद्वार बनाउने निर्णय बैठकले गरेको छ। नेकपाले बागलुङको प्रदेश सभामा भने राष्ट्रिय जनमोर्चाका उम्मेद्वारलाई सघाउने निर्णय गरेको छ। त्यस्तै बैठकले धरान उपमहानगरको प्रमुखमा प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसैबीच सरकारले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटालाई नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बास्कोटालाई उपकुलपति बनाउनु भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले बास्कोटालाई उपकुलपतिमा नियुक्त गरिएको बताउनुभयो। उपकुलपतिको कार्यकाल 4 वर्षको हुनेछ। तत्कालीन उपकुलपति तीर्थ खनियाको पदावधि भदौ पहिलो साता सकिएको थियो। शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर सुधा त्रिपाठीलाई 3 महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिइएको थियो। यसैबीच नेपाल मेडिकल काउन्सिलका अध्यक्षमा डाक्टर भगवान कोइराला नियुक्त हुनुभएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले काउन्सिल अध्यक्षमा डाक्टर कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हो। 6 महिनादेखि काउन्सिल नेतृत्वविहीन थियो। डाक्टर कोइराला मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत हुनुहुन्छ। आजको नयाँ पत्रिका र अन्नपूर्ण पोस्टमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
कहिले काहीँ त यसो रिफ्रेस हुन कतै जाउँ न हौ।
मलाई त बाहिर जानै मन लाग्दैन।
घरको जस्तै वातावरण भएको ठाउँ छ भनेर मैले भने नि
हिजो आज त्यस्तो ठाउँ कता चाहिँ छ हौ।
छिटो तयार हौ न बरु, तिमीले खोजे जस्तै ठाउँ लगे भएन
के भन्छे?
ओके, गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल, नाम त सुनेका छौ नि। अनि काठमाडौँको उत्कृष्ट फायर वुड पिज्जा पनि त पाइन्छ नि।
हो, तपाईँले खोजे जस्तै वातावरण अनि तपाईँले नै सोचे जस्तै परिकार, यथेष्ट पार्किङ, हाइजेनिक खानाको साथमा बिहे पार्टी, सेमिनार र ब्यान्क्वेटको लागि गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल। फोन 42 18 960।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
मेगा रेमिट बचत खातामा कोरियाको कोइनशट, अस्ट्रेलियाको अस्सी फरेक्स एन्ड फाइनेन्स, कुवेतको अलमुल्ला एक्सचेन्ज, मलेसियाको प्लेसेड एक्सप्रेस, युकेको एस मनी ट्रान्सफर र अमेरिकाको प्लेसेड एक्सप्रेस मार्फत सिधै नेपालमा रहेको खातामा जम्मा गर्न सकिने आकर्षक ब्याज दरको साथै अनलाइन तथा मोबाइल ब्याङ्किङ साथमा अन्य निशुल्क सुविधाहरू।
मेगा बैंकको रेमिट, मेगा रेमिट विश्वासिलो, देश विदेश भरि नै विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। झापा गाउँपालिका 5 का गुणेश्वर मण्डलको खेतमा लटरममा धान पाकेको छ। धान पाक्न शुरू भएसँगै उहाँ धान काट्ने तर्खरमा हुनुहुन्छ। तर यति बेला मण्डललाई पाकेको धान कसरी बिक्री गर्ने भन्ने चिन्ता छ। उहाँले प्रत्येक वर्ष 2.5 बिघामा धान खेती गर्दै आउनु भएको छ। 2.5 बिघामा 250 मन धान उत्पादन हुने उहाँ बताउनुहुन्छ। तर सस्तोमा धान बेच्न उहाँ बाध्य हुनुहुन्छ। गत वर्ष उहाँले प्रतिमन 600 रुपियाँले 200 मन बढी धान बिक्री गर्नुभयो। यस वर्ष पनि खाद्यान्न व्यापारीले सस्तोमा धान माग्न शुरू गरेको उहाँ सुनाउनुहुन्छ। सरकारले तोकेको समर्थन मूल्य, आकाशको फल, कारोबार दैनिकमा समाचार छ।
निर्यात वृद्धि र आयात प्रतिस्थापनको लागि सरकारले गरेको नीतिगत सुधारको प्रभाव अन्तर्राष्ट्रिय व्यापारमा देखिन थालेको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनु भएको छ। उहाँले आयात प्रतिस्थापनको लागि अघिल्लो वर्षदेखि कार्यान्वयन गरिएका कतिपय नीतिगत व्यवस्थाको प्रभाव चालु आर्थिक वर्षमा परेको जानकारी दिनुभयो। इनर्जी ड्रिङ्क्स वा र मदिरा आयातमा गरिएको कडाई र चिनीको कोटा प्रणालीले पनि आयात घटाउन सहयोग पुग्यो। उहाँले भन्नुभयो यसबाहेक क्लिङ्कर, सिमेन्ट र रडको आन्तरिक उत्पादन बढ्दा आयात घटेको छ। कृषि उत्पादनमा धान बाली राम्रो हुँदा चामलको आयात पनि घटेको बताउँदै उहाँले भन्नुभयो, औद्योगिक क्षमताको 60% उपयोग हुँदा औद्योगिक उत्पादनमा भएको वृद्धिले पनि आयात प्रतिस्थापनको नीतिमा सहयोग पुर्याएको छ। आजको गोर्खापत्रमा समाचार छ,
2,67,00,000 नगद सहित पक्राउ परेका जुवाडे र कम तौल दिएर ग्राहक ठगी गर्दै आएका निर्माण सामग्री व्यवसायीहरूको सम्पत्ति छानबिन हुने भएको छ। उनीहरूले अवैध रूपमा करोडौं सम्पत्ति कमाएको प्रारम्भिक छानबिनमा देखिएपछि पक्राउ परेकालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउने प्रहरीको तयारी छ। गत 9 कार्तिकमा प्रहरीले महाराजगंज स्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा 25 जनालाई पक्राउ गरेको थियो। प्रहरीले खालबाटै 2,67,00,000 रूपियाँ बरामद गरेको थियो, जुन जुवाबाट बरामद को अहिलेसम्मकै ठूलो परिमाणको रकम हो। यति धेरै पैसा उनीहरूले अवैध रूपमै कमाएकाले त्यसलाई जफत गरेर उनीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने निष्कर्षमा प्रहरी पुगेको हो। ठूला जुवाडीमाथि सम्पत्ति शुद्धिकरणले छानबिन गर्ने नयाँ पत्रिकामा समाचार छ।
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाइएको छ। 2 दशक अघि मुलुककै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा प्रस्तावित उक्त विमानस्थलको निर्माणको लागि कम्पनी छनौट प्रक्रिया अगाडि बढिसकेको छ। विमानस्थलको निर्माण तथा सञ्चालनको लागि पब्लिक प्राइभेट पार्टनरसिप पीपीपी मोडलमा चयन समेत भइसकेको जनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बाबु अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा निर्माण तथा सञ्चालनको लागि स्विजरल्याण्डको जुरिस इन्टरनेसनल एयरपोर्टलाई संक्षिप्त सूचीमा सूचीकृत गरी थप प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभएको छ। सो आयोजना क्षेत्रको पहुँच मार्ग फेरि सड़क निर्माण तथा रूख कटानका लागि नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच समझदारी पत्रमा हस्ताक्षर भएको 2 वर्ष बितिसक्दा पनि अहिलेसम्म काम भने शुरू हुन सकेको छैन। 74 भदौ 19 गते प्राधिकरण र नेपाली सेनाबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको थियो। निजगढ विमानस्थल सेनाद्वारा रूख कटानमा ढिलाई, गोर्खापत्रमा समाचार छ।
भारतको दिल्लीमा बढेको वायु प्रदूषणको असर सीमावर्ती नेपाली भूभागमा देखिएको छ। नेपालगंज, दाङ र लुम्बिनीमा वायु प्रदूषणले सीमा नाघेको छ। यी क्षेत्रको हावामा कणको मात्रा अर्थात पीएम पार्टिकुलेट म्याटर 2.5 अत्यधिक रूपमा बढेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्द प्रसाद लामिछाने बताउनुहुन्छ। उहाँका अनुसार हावामा मिसिएको असाध्यै सानो प्राणघातक कणलाई पीएम 2.5 भनिन्छ। आँखाले देख्न नसकिने यो कण सिधै फोक्सो हुँदै रगतमा पुगेर घातक रोगको स्रोत बन्छ। वायु प्रदूषणले सीमा नाघ्यो, अन्नपूर्ण पोस्टमा समाचार छ।
आगामी मंगसिर 14 गते हुने स्थानीय प्रदेश सभा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि उम्मेद्वारी दर्ताको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनको निर्देशिका र स्थानीय तह उपनिर्वाचन निर्देशिका तयार गरी लागू गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने जनाएको छ। नेपालको नागरिक भई मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने, उमेरद्वार हुने व्यक्ति 25 वर्ष उमेर पूरा भएको, कुनै संघीय कानूनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने लगायतका योग्यताका मापदण्ड पनि तोकिएको छ। पत्र पत्रिकामा समाचार छ।
र अतिरिक्त शुल्क फिर्ताको मागसहित आन्दोलित चिकित्सा शिक्षाका विद्यार्थीले निर्धारित परीक्षा तालिका नसारे बहिष्कार गर्ने चेतावनी दिएका छन्। त्रिवी अन्तर्गतका कलेजमा अध्ययनरत उनीहरूले आन्दोलनका क्रममा पठन पाठन प्रभावित भएको भन्दै परीक्षा सार्नुपर्ने माग गरेका हुन्। त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमले कार्तिक 20 गतेबाट पहिलो वर्ष र मंगसिर पहिलो साताबाट दोस्रो वर्षको परीक्षा हुने तालिका सार्वजनिक गरेर परीक्षा तालिका सार्वजनिक गरी तयारी अघि बढाएको छ। विद्यार्थीले सबै विषयको परीक्षा सार्न माग गर्दै हिजो आइओएम डिन कार्यालयमा प्रदर्शन समेत गरेका छन्। यसैबीच शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तोकिए भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरू विरूद्ध किटानी उजुरी दिन आह्वान गरेका छन्। कलेजहरूले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरिरहेका बेला मन्त्रालय र आयोगले हिजो संयुक्त वक्तव्य जारी गरी बढी शुल्क लिने कलेज सञ्चालक विरूद्ध ठगी मुद्दामा कानूनी कार्यवाही गर्नका लागि प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिन अभिभावक र विद्यार्थीलाई आग्रह गरेका हुन्। मेडिकल विद्यार्थीको चेतावनी, परीक्षा नसारे बहिष्कार, कलेज विरूद्ध उजुरी आह्वान, कान्तिपुरमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार. अप्रवासीलाई लिएर अमेरिकी राष्ट्रपतिले ल्याएको स्वास्थ्य बीमा सम्बन्धी नियमलाई एक अमेरिकी न्यायाधीशले अस्थायी रूपमा रोकिदिएका छन्. ट्रम्पले प्रस्ताव गरेको नयाँ नियम अनुसार सम्पूर्ण अप्रवासीले अमेरिका प्रवेश गरेको 30 दिनभित्र स्वास्थ्य बीमा हुन्छ भनेर पुष्टि गर्न आवश्यक थियो वा स्वास्थ्य हेरचाहको लागि खर्च उठाउन सक्छु भनेर प्रमाणित गर्न बाध्यकारी हुने थियो. तर राष्ट्रपति ट्रम्पले ल्याउन लागेको सो प्रस्तावमाथि अरेगन स्थित एक जिल्ला न्यायाधीश माइकल साइमनले प्रारम्भिक निषेधाज्ञा जारी गरेका छन्. 7 अमेरिकी नागरिक र एउटा गैर सरकारी संस्थाले राष्ट्रपति ट्रम्पको प्रस्तावित नियम विरूद्ध अदालतमा मुद्दा दायर गरेका थिए. उनीहरूले ट्रम्पको प्रस्तावित कानूनले हजारौं कानूनी अप्रवासीलाई अमेरिका प्रवेश गर्न बन्देज गर्ने जिकिर गरेका थिए. उनीहरूले सरकारले ल्याउन लागेको कानून लागू भयो भने त्यसले पारिवारिक प्रयोजनमा अमेरिका प्रवेश गर्ने कयौं अप्रवासीको संख्यामा गिरावट आउने वा त्यस्ता व्यक्तिको संख्या हट्न सक्ने भन्दै मुद्दा दायर गरेका थिए. अमेरिका भर लागू हुने यस प्रतिबन्धका कारण अप्रवासीका परिवारमाथि हुने सम्भावित क्षतिलाई रोक्न पनि यो निषेधाज्ञा जारी गरिएको न्यायाधीश साइमनलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ. ट्रम्पको निर्णयमा न्यायाधीशको अङ्कुश आजको नागरिक दैनिकले समाचार छापेको छ.
अब खेल समाचार. लिगेसी टूर अन्तर्गत नेपाल भ्रमणमा रहेको विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरी इलेभेन क्रिकेट क्लब एमसिसीले हिजो विजयी शुरूआत गरेको छ. भ्रमणको पहिलो खेलमा एमसिसीले नेपालको 19 वर्ष मुनिको टोलीमाथि 38 रनको जितसहित नेपाल भ्रमणमा सुखद शुरूआत गरेको हो. किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा एमसिसीले प्रस्तुत गरेको 335 रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 296 रन मात्रै जोड्न सक्यो. नेपालका लागि विकेट किपर ब्याट्सम्यान हरिबहादुर चौहानले सर्वाधिक 52 रनको योगदान गर्दा कप्तान तथा ओपनर रित गौतमले 45 रन बनाएका थिए. पहिलो विकेटका लागि ओपनर रित र लोकेश बहादुर बमले 3.1 ओभरमा 27 रनको साझेदारी गर्दा नेपाललाई राम्रो शुरूआतको संकेत गरेका थिए. आक्रामक देखिएका लोकेशले 13 बलमा 18 रन बनाए. चौथो ओभरको दोस्रो बलमा क्रिस राइटको बलमा यासिर आराफातबाट क्याच हुनुअघि लोकेशले 4 चौका प्रहार गरेका थिए. एमसिसीको टोलीले एक साता नेपालमा बिताउनेछ. एक साताको बसाईमा एमसिसीको टोलीले नेपाली राष्ट्रिय टोलीसँग 2020 एक दिवसीय र प्रथम श्रेणी क्रिकेट खेल्ने तालिका रहेको छ. एमसिसीले आज राष्ट्रिय टोलीसँग एक दिवसीय खेल खेल्नेछ. आजका पत्र पत्रिकामा समाचार छ. हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एक पटक.
सातै प्रदेशका प्रमुख बर्खास्त, निर्णय पूर्वाग्रही भन्दै काङ्ग्रेसको आपत्ति.
सुनकोशीमा बस खस्दा 17 जनाको मृत्यु, 50 घाइते. म्याग्दीमा भीरबाट बस खस्दा 4 जनाको ज्यान गयो.
निलम्बित सांसद आलम विरूद्ध आज मुद्दा दर्ता हुँदै तत्कालीन एसपी र आलमको सल्लाहमा घाइतेलाई भट्टामा हालिएको खुलासा.
ट्रम्पको आप्रवासी सम्बन्धी निर्णयमा अदालतको अङ्कुश. स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रम रोकियो.
र नेपाली राष्ट्रिय क्रिकेट टोली र एमसिसीसँगको दोस्रो खेल आज.
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद. सन्चु र नरेन्द्र विदा हुन्छौ. नमस्कार.
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar.